आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जुपिष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अटुट छ यसलाई खलबल्याउन खोजियो भने अस्तित्व महत्त्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसलाई जोगाउने काम उनीहरूकै हो तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन सङ्कटमा पर्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज चालचलन रहनसहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको ठाउँ अवस्थामा सङ्कट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू उब्जिएका छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेपिन वाईको सहकार्य रहेको छ आज हामी कार्यक्रममा आदिवासी जनजाति महिलाको हकाधिकार मानवाधिकार प्रथाजनित कानून उनीहरूको उद्यमशीलता र विभिन्न प्रसङ्गहरू जोडिएका कुराकानी गर्दैछौँ अधिवक्ता अधिकारकर्मी जुना गुरुङसँग उहाँसँगको कुराकानी सुनाउँछौँ हामीले महिलाको सहभागिता समानता समता प्रथाजनित नीति नियमको महत्त्व कानूनसँग मेल जल जमिन र जङ्गलसँग रमाइरहेका आदिवासी जनजातिलाई परिरहेको असर लगायतका विषयमा कुराकानी गर्दैछौँ
आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जङ्गल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जङ्गल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
नेपाल आदिवासी जनजाति महासंघ
कार्यक्रमलाई अगाडि बढाउँ यो गीतबाट आदिवासी जनजातिको सन्देश बोकेको यो गीतपछि अब अधिवक्ता अधिकारकर्मी जुनाकुमारी गुरुङसँग गरिएको कुराकानी सुनौं।
अहिले विश्व परिवेशमै क्लाइमेट चेन्जले हामीलाई असर गरिरहेको छ। अझ विशेष रूपमा हिमाली क्षेत्रका जिल्लाहरू बढी प्रभावित भएका छन् र यो गण्डकी प्रदेशलाई नै हेर्ने हो भने मनाङ मुस्ताङ अझ बढी प्रभावित भएका छन् त्यहाँका आदिवासीहरू। नमस्कार, यहाँलाई स्वागत छ।
धन्यवाद।
हरमा हुनुहुन्छ?
एकदम ठिक छ।
भाषा, संस्कार, संस्कृति, प्रकृति प्रति आदिवासीहरू उहिलेदेखि अहिलेसम्म पनि अनुनासित सम्बन्ध राखेर आइरहेका छन्। अझै पनि त्यस्तै सम्बन्ध राखेर उनीहरू बसिरहन चाहन्छन्, तर समय परिस्थिति उहिलेको जस्तो छैन। कसरी अगाडि बढ्ने
हो? अहिले तपाईँको भन्नु न, पहिला हाम्रो समुदायमा म होइन हामी भन्ने संस्कार छ। एकजनालाई मात्रै बिरामी होस् त सबै समुदाय लाग्छ क्या। असाध्यै राम्रो पाठ हो भने त्यसको सिको त अरूले गर्दा पनि हुन्छ नि। तर यो विकासका कारणले भनौँ अथवा उनीहरूको थाकथलोबाट छोडेर हिँड्नुपर्ने स्थिति, क्लाइमेट चेन्जको कारणले पनि अब पानी पर्ने बेलामा हिउँ पर्दैन, हिउँ पर्ने बेलामा पानी पर्दैन, त्यहाँको खेतीपाती नपाउने, त्यो भइसकेपछि हिजो उहाँहरू जुन क्लाइमेटमा उहाँहरूले आफ्नो जीविकोपार्जन गरिरहेको थियो, त्यहाँको आलु उमारेर होस् वा स्याउ उमारेर होस् वा आफ्नो जीविकोपार्जन त आफ्नो तरिकाले गरिरहेको थियो नि त। अहिले क्लाइमेटले पनि के गर्यो भन्दाखेरि त्यसलाई साथ नदिएको कारण उहाँहरू त्यहाँबाट विस्थापित हुनु पऱ्यो एउटा फर्स्टमा। उनीहरू त्यसरी विस्थापित भएर आइसकेपछि यहाँ आएर अर्को समुदायसँग, हिजो एउटै समुदायभित्र बसेर कुरा हुन्थ्यो भने आज अर्को फरक समुदायसँग बस्दाखेरि कतिपय भाषाको कारणले उहाँहरूको बिचमा कुरा दोहोरो नै हुँदैन क्या। जस्तो अहिले मेरो आमा हुनुहुन्छ यहीँ विजयपुरमा, उतापट्टिको घरको बाबुले मेरो आमालाई साँच्चै श्रद्धा गरेर आमा गुड मर्निङ भन्नुहुन्छ अरे के। अनि मेरो आमाले के भन्नुभयो भने त्यो बाबुले मलाई गुड मर्निङ भन्यो, मैले त केही जानेन, टाउको मात्रै ढेको ढेको गरेँ भन्नुभएको थियो क्या। भनेको मतलब कुरा त राम्रो हो नि त, तर मेरो आमाले नेपाली त बुझ्दैन, गुड मर्निङ भन्दैछ बुझ्छ त बुझ्दैन नि। अनि अर्को विकासको नाममा जुन खालको अहिले हाइड्रो पावरहरू बन्दैछ, राज्यले विकास गर्दैछ, त्यहाँ जाँदाखेरि पनि उनीहरूलाई चाहिँ सबभन्दा आयलोले के भन्छ भने पहिला चाहिँ त्यहाँको व्यक्तिलाई, त्यहाँको जनतालाई बुझ है। त्यो त्यहाँ गर्न खोजेको प्रोजेक्टले उनीहरूलाई के असर गर्छ, के फाइदा गर्छ, त्यहाँको वातावरणमा कति पोल्युसन हुन्छ, त्यो सबै कुरा बुझ अनि इआइए रिपोर्ट बनाएर मात्रै पेस गर है भन्छ। तर त्यहाँको मान्छेलाई गएर तपाईँ इङ्ग्लिसको आइआइए रिपोर्ट लगेर बुझाइदिएर के अर्थ? आफ्नो भाषामा बोल्दैन त्यहाँको मान्छे, भाषा जान्ने मान्छे पनि जाँदैन। त्यहाँ कुनै हाइड्रो पावर बन्यो, बत्ती बलेन, बत्ती पाएन, खानेपानी पाएन, उनीहरूको भनौँ न जीविका त्यहाँ चलेन भने त्यहाँबाट विस्थापित हुनु पऱ्यो, अर्को ठाउँमा जाँदा उनीहरूलाई फेरि अर्को सङ्घर्ष सुरु गर्नु पऱ्यो।
सबै चिज लोप हुने डर
हो, इतिहास लोप हुन सक्ने स्थिति भयो, उनीहरूको वास्तविक भाषा नै हराउने भयो क्या नि। त्यो कारणले पनि अहिले नेपालको आदिवासी जनजातिहरूको संस्कार संस्कृति हेर्नका लागि विदेशी पर्यटकहरू चाहिँ कर तिरेर आउँछन् क्या। जस्तो गान्द्रुक भनौँ, सुक्लेश भनौँ, होइन लमजुङको घलेगाउँ भनौँ, त्यहाँसम्म आउँदा त राज्यलाई ट्याक्स तिरेर आएको छ नि, नट ओन्ली द गुरुङ कम्युनिटी क्या, गुरुङलाई मात्रै होइन नि त। त्यो कुरालाई पनि अहिले राज्यले चाहिँ अलिकति त्यो व्यवस्थित गर्ने र त्यहाँबाट उठेको करहरू त्यहीँनिर त्यहाँको संरक्षण गर्नका लागि, त्यहाँको भनौँ न संस्कार संस्कृति संरक्षण गर्नको लागि लगानी गर्ने त्यो भइदियो भने मलाई लाग्छ राज्यसँगको त्यो संयन्त्र जोडिन्छ। नत्र भने त्यो आदिवासी जनजातिहरूको लाई उनीहरूको भाषालाई मात्रै प्रयोग गर्ने अथवा उनीहरूलाई ल भनौँ न यहाँ स्ट्रिट फेस्टिभल भयो भने ल तपाईँहरू सबै ड्रेसमा आउनुहोस् है भन्यो, ड्रेसमा चाहिँ गयो अनि त्यस पछाडि त्यो उनीहरूको माथि स्टेजमा कुनै पनि भूमिका हुँदैन। त्यसो हो भने आदिवासी जनजातिहरू बाटोमा देखाउनका लागि मात्रै हो त यो। हामीले खोजेको चाहिँ अहिले चाहिँ यो अर्थपूर्ण सहभागिता पनि हो क्या नि। अहिले नेपाल सरकारले नै अनुमोदन गरेकै 59 जातिकै प्रतिनिधित्वकै हिसाबले त्यसको महासङ्घ छ, आदिवासी जनजाति उत्थान प्रतिष्ठान छ, त्योबाट समेत लगेर एकजनाको त्यहाँ उपस्थिति रह्यो भने चाहिँ हो हाम्रो समुदायको मान्छे।
अब गुरुङले घाटु मात्रै देखाउन जाने होइन, घाटु देखाउँदाखेरि घाटु भनेको के हो गुरुङले नै भन्न पाउनु पर्यो, मगरले कौडा नाच्दाखेरि कौडा के हो भनेर त्यो मगरले भन्नु पर्यो स्टेजबाट।
त्यो त असाध्यै राम्रो। तपाईँको अहिले पनि हेर्नु न, हामीले ढोटे भन्छौँ हो, ढोटे भन्दा हामीलाई जति सजिलो हुन्छ, अर्को समुदायले ढोटे भन्दाखेरि कोहीले ट्वाटे भनिदिन्छ, कोहीले के भनिदिन्छ, होइन त्यो के हो भन्दाखेरि आफ्नो हाम्रो आफ्नो ओरिजिन हो के हो। घाँटु भनेर त्यहाँ प्रस्तुत गरिन्छ भने घाँटुमै भन्नु पर्यो, उनीहरूको भाषामै भन्न पाउनु पर्ने हो भने अझै भाषामा पनि भन्न पाउनु पर्यो। आफ्नो भाषा कति महत्त्वपूर्ण रहेछ भने अब चाइनिजसँग सिक्ने हो कि हामीले, वा जापानसँग सिक्ने हो कि हामीले,
सुनाउनको लागि ट्रान्सलेटर
लिएर आउँछन्, उनले जानेको छ। अस्ति हामी चाइना गयौँ, चाइनाको प्रोफेसरले अब इङ्ग्लिस जाने छैन भनेर हामी अनुमान गर्छौँ त गर्दैनौँ नि, तर उसले हरेक सेसनमा आफ्नै भाषामा बोल्छ, अर्को इन्टरप्रेट राख्छ, त्यो सबै बोलेको कुरा चाहिँ ठ्याक्कै इन्टरप्रेट गरिदिन्छ क्या। हामी चाहिँ आधा इङ्ग्लिस आधा नेपाली के भनेर हुन्छ, विदेशमा गएर हामी सुपेरियर भयौँ भनेर नेपाली बोल्छौँ, तर त्यहाँनिर मैले मेरो भाषामा भन्न पाउने भए म भित्रको कुरा जे जे हो नि म सबै भन्न सक्छु नि त। तर मलाई इङ्ग्लिसमा भन्नु भने मैले मेरो दिमागले कतिवटा कुरा गर्नु पऱ्यो भने पहिला म मेरो दिमागमा गुरुङ आउँछ, गुरुङपछि त्यसलाई मैले नेपालीमा ट्रान्सलेट गर्नु पऱ्यो, नेपालीमा ट्रान्सलेट गरेपछि इङ्ग्लिसमा ट्रान्सलेट गर्नु पऱ्यो, र बल्ल मैले बोल्नु पऱ्यो कि भन्दाखेरि त त्यो त तिन चारवटा स्टेज पार गरेर आउनु र मैले सिधै कुनै कुरामा भन्नु भने त्यो त असाध्यै राम्रो कुरा हो नि त। त्यसले त्यो भाषालाई संरक्षण गर्नमा पनि राज्यको पनि दायित्व छ र समुदाय आफै पनि, फेरि राज्यले गर्दैन हामी के गर्ने त भनेर हेर्ने होइन कि, आफूले पनि गर्नुपर्छ नि, आफूले नगर्ने नि अर्कालाई गरेन भन्न पनि पाइएन, तर त्यो समुदायबाट पनि उठान हुनु पर्यो भन्ने कुरा चाहिँ हो।
हाम्रो अब आफ्नै रैथाने खालको जनजीवन छ होइन, रैथाने परिकारहरू छन्, रैथाने खानपान छन्, त्यसैमा रमाइरहेका हामीहरूलाई यो विकासका विभिन्न ढङ्ग बेढङ्गहरूले अलिकति धकिलिरहेको यो अवस्थामा यो अधिकारलाई अझै कसरी सुरक्षित गर्न सकिन्छ? जलको कुरा, जमिनको कुरा, संस्कारको कुरा, संस्कृतिको कुरा, भाषाको कुरा एकैछिनपछि आउँला, उहाँलाई कसरी संरक्षित गर्न सकिन्छ?
अब यस्तो छ, नेपाल
संरक्षणका नाममा कतिपय अवस्थामा अब यता बन्दुक तिर्साइरहेको अवस्था पनि छ, घाँस लिन जान पाउँदैन, बन्दुक काठ लिन जान पाउँदैन, पानी ढलो नजिक थियो भने ऊ अलिक टाढै जाने स्थिति भएको छ, अर्को त क्लाइमेट चेन्जले पानीको मुहानो पनि कतिपय ठाउँमा सहजै नपाउने अवस्था भइसकेको छ।
यस्तो छ, अब नेपालले अहिले आयलो 169 रेटिफाई गरिसकेको छ। आयलो 109 के भन्छ भने आदिवासी जनजाति, आयलो 109 भनेको नितान्त आदिवासी जनजातिको हो, त्यो कुरा बुझ्न जरुरी छ। आयलो 109 आदिवासी जनजातिहरूको जल जङ्गल र जमिनसँगको अधिकारलाई स्थापित हुनुपर्छ भनेर प्रष्ट बोलेको छ। त्यो सँगसँगै अर्को युएन ट्रिप छ, युनाइटेड नेसनले गरेको डिक्लेरेसन छ, त्यसले पनि के भन्छ भने आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार हुन्छ भनेर भनेको छ। यो कानुनले भनेको कुरा हो होइन, र जसलाई युनाइटेड नेसनको नेपाल एउटा पक्षी राष्ट्र भएको हुनाले युनाइटेड नेसनले गरेका सबै निर्णयहरू नैतिक रूपमा नेपाल सरकार जिम्मेवार भएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ। आयलोको त रेटिफाई नै गरिसकेपछि सन्धि ऐन 2047 दफा 9 के भन्छ भने यदि नेपाल सरकार पक्षी राष्ट्र भएर कुनै अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा हस्ताक्षर गर्छ भने त्यो सन्धि महासन्धिकोमा भएको सबै कानुनी व्यवस्थाहरू नेपालकै कानुनसर लागू हुनेछन्, यदि कुनै कानुनी व्यवस्था बाज्यमा अन्तर्राष्ट्रिय कानुनलाई नै मान्यता दिनेछ भनेपछि त आयलो 109 हरेक प्रावधानहरू नेपालको हकमा लागू हुन्छ, आदिवासीको हकमा। यो चाहिँ हामीले मात्रै अहिले भन्ने होइन कि, कानुनले भनेको कुरा चाहिँ हो।
तर हाम्रो संरक्षण क्षेत्र त बाधक छ
हो। अब मैले यहीँनिर आउँदाखेरि अहिले हाम्रो जल जङ्गल र जमिनसँगको अधिकारको कुरा गर्दाखेरि कतिपय ठाउँमा एक्यापले कब्जा गरिदिने, अनि कतिपय ठाउँमा संरक्षण क्षेत्र हो भनेर गरिदिने, अनि त्यहाँको आदिवासी जनजातिले चाहिँ न जलको उपभोग गर्न पायो, पानीको उपभोग होइन। मैले भने नि त्यो अहिले तपाईँ लमजुङमै हेर्ने हो भने पनि लमजुङमा एउटै खोलामा थुप्रै हाइड्रो पावरहरू बनेको छ। त्यो हाइड्रो पावर भन्दाखेरि त जलसँगको पहिलो अधिकार त आदिवासी जनजातिको हो नि। आयलो 109 त नेपाल सरकारले रेटिफाई गरिसकेछ नि त, त्यसलाई त हस्ताक्षर गरिसकेका छ नि त। तर त्यहाँको आदिवासी जनजातिले त्यहाँको पानी पिउन नपाउने अथवा त्यहाँबाट निकालेको बिजुली बत्ती बाल्न नपाउने होइन, उनीहरूको घर भत्किने होइन, त्यो खालको त्यहाँको त्यो वातावरण भइसकेपछि हामीले पनि त्यहाँ गएर आवाज उठाउनु पर्ने अवस्था रह्यो, र अन्ततोगत केही केही क्षतिपूर्ति चाहिँ दियो। त्यसैले मैले यहाँनिर भन्न खोजेको के हो भने त्यहाँ
एउटा पनि शेयर धनी हुन सक्नु पर्यो
पर्यो
होइन, तापेजिङको अहिले बोलिरहेको आगो त्यही त होला नि।
हो नि त,
अलिकति त्यहाँ पनि त्यो पनि त होला नि,
त्यो पनि हो नि, त्यो पनि उनीहरूको संस्कार संस्कृतिलाई मेट्ने नाममा, विकासको नाममा। त्यसैले अझै के भनिदिने भने आदिवासी जनजातिहरू चाहिँ विकासको विरोधी भयो होइन, विकासको नाममा विनाश गर्न पाइँदैन, हाम्रो कुरा त्यति मात्रै हो। विकासको नाममा विनाश गर्न पाइँदैन, उनीहरूको जीविकोपार्जन जसरी भइरहेको छ त्यो आयलो 109 पनि के भन्छ भने ल ठिक छ, नेपाल सरकारले विकासै गर्नुपर्ने भयो, ल अहिलेको ताप्लेजुङकै कुरा गरौँ, त्यहाँ विकासै गर्नुपर्ने भयो भने उनीहरूलाई फर्स्ट उनीहरूलाई पहिला सुसूचित हुने अधिकार छ क्या, त्यो के हो भन्ने कुरा चाहिँ पहिला उनलाई बुझाउनु पर्यो, त्यसको फाइदा के हो बुझाउनु पर्यो। त्यहाँ मानिलिउँ भोलि त्यहाँ रोजगारीको कुरा होला के होला, पहिला तिमीले यति रोजगार पाउँछौ, त्यो कम्युनिटीलाई त्यो समुदायलाई पहिला बुझाउनु पर्यो क्या, त्यो फर्स्ट उनीहरूको अधिकार हो आयलोले भनेको। तर अहिले चाहिँ के भयो भने लमजुङमै पनि काम गर्ने मान्छे कहाँदेखि आएर काम गरिरहेछ, त्यहाँको लमजुङको मान्छेले स्थानीय मान्छेले पाएको छैन होइन, अनि त्यस पछाडि गएर एउटा बाले मेरो घर दुइटा भत्काइदियो, किनभने मैले बाबा रुनुभयो क्या, अहिले तपाईँ कहाँ बस्नु भएको छ, एउटा गुन्द्रीले बारेर अर्काको जग्गामा बसेको छु, मेरो पक्की घर थियो दुइटा ढुङ्गाले छाएको, यहाँनिर थियो नानी भत्काइदियो डोजर लाएर भन्छ, अनि तपाईँले पैसा पाउनु भयो त, पाइनँ पैसा पाएन, तपाईँले नभत्का भन्नु भएन, नभत्का भने पनि तल राष्ट्रिय कानुन ल्याइदिन्छु भन्यो। एउटा समुदाय जो आफ्नो जीविकोपार्जन गरेर त्यहाँ जे फल्छ त्यही खाएको छ, जे छ त्यसैमा रमाएको छ, त्यस्तो समुदायलाई गएर विकास गर्ने हो भन्ने नाममा उसको घर भत्काइदिएर राष्ट्रिय कानुन के हो त उसलाई कसरी थाहा हुन्छ? अन्तर्राष्ट्रिय त पर एकछिनलाई बाहिर राखिदिनुहोस् क्या। राष्ट्रिय कानुन ल्याइदिन्छु भनेपछि ऊ डराएर मलाई पुलिस आउला पक्रला थुन्ला भनेर उसले चाहिँ मैले केही भनिनँ, मैले रोक्न सकिनँ भनेको त्यहाँभित्र कति पीडा छ होला के। त्यसैले यो अहिले पछिल्लो समय चाहिँ आदिवासी जनजातिहरूको लागि चाहिँ सरकारले विकासको नाममा जाँदै विकास गर्ने कुरा एउटा पाठ हो, त्यसलाई विकासलाई त गर्नुपर्छ, सहयोग गर्नुपर्छ। तर त्यहाँ विकास गर्दै गर्दा उनलाई पर्ने पहिलो असर के हो, उनले त्यहाँबाट पाउने सुविधा के हो भन्ने कुरा त आयलो एक क्षणमा त सरकारले जानेन होला भनेर हामी अनुमान गर्दैनौँ नि त। कानुनको अज्ञान त क्षमा हुँदैन भनेर सबैलाई लागू गरिन्छ भने नेपाल सरकार पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सन्धि महासन्धिमा भएका कानुनहरू त त्यहाँ जाने प्रतिनिधिले जानेन भनेर अनुमान गर्न सकिँदैन नि। त्यसैले त्यो सबै कुराहरूलाई हेरेर अहिले उनीहरूको पहिलो मानवाधिकार त्यो विरोध हुँदैन कि। पहिला उनलाई पहिला सुसूचित गराउने तपाईँको अधिकार यो हो, तपाईँको जल जङ्गल र जमिन सबको अधिकारलाई हामी यसरी स्थापित गर्छौँ, तपाईँको यो पहिलो अधिकार हो भनेर भनिदिने हो भने कुन चाहिँ आदिवासी उफ्रिन्छ होला कि त्यहाँ? उफ्रिँदैन नि। एउटा अर्को उनीहरूको संस्कारमाथि अथवा त्यहाँको त्यो क्षेत्राधिकार त उनीहरूको हो नि त पहिलो त, त्यसलाई के बनाउने भन्ने कुरो उनको अधिकार हो कि। राज्यले विकास गर्ने नाममा अनि विनाशै गर्ने गरेर उनीहरूको सबै संस्कार संस्कृति हराउने होइन, त्यहाँबाट उनलाई विस्थापित गर्ने, उनीहरूको अधिकारै हराउने गरी गरेर त पाइएन। यो चाहिँ मानवाधिकार विरुद्धको अभियान हो, सरकारले पनि यो कुरालाई बुझ्न जरुरी छ।
हजारौँ रुखहरू काटिन्छन्, ती रुखहरू हुर्कनको लागि 200-300 वर्ष लाग्या हुन्छ, त्योभन्दा बढी वर्षका रुखहरू पनि जीवित छन्
हो,
भनेपछि तिनीहरूले पर्यावरणमा कस्तो राम्रो प्रभाव पारिरहेका थिए होला। अचानक फेरि लगाउँला तर लगाएर हुर्कदा त धेरै समय लाग्छ,
धेरै समय लाग्छ। अनि तपाईँको अहिलेको तपाईँको
असन्तुलन ल्याइदिन्छ
कसरी असन्तुलन? यो त क्लाइमेट चेन्ज, यो त आदिवासी जनजातिले मात्रै होइन नि, समग्र विश्वलाई असर पर्छ क्या नि, समग्र विश्वलाई। त्यो त्यहाँबाट पाउने अक्सिजनको कुरा होइन, त्यहाँबाट पर्ने क्लाइमेट चेन्जको कुरा, त्यसले असर गर्ने कुरा, त्यो कुरा त विश्वले विश्वभरिलाई पर्ने कुरा हो नि। तर अहिले भन्दाखेरि आदिवासी जनजातिले आवाज उठाउँदाखेरि यिनीहरूले विकासको नाममा विनाश गरे भन्छन्, तर वास्तवमा यो चाहिँ बुझ्न जरुरी छ। र राज्यले विकास गर्दाखेरि एउटा नीति तय गर्नुपर्छ, त्यसको योजना बनाउनुपर्छ, त्यहाँको स्थानीयहरूसँग परामर्श गर्नुपर्छ। पहिला पूर्व सुसूचित हुने अधिकार भन्छ क्या आयोगले चाहिँ, पहिलो के हो त यहाँ बन्न लागेको, के हो योबाट हामीलाई फाइदा के हो बेफाइदा के हो भन्ने कुरा बुझ्न पहिला नै उनीहरू पूर्व सुसूचित हुनुपर्छ भन्ने चाहिँ हो। तर अब त्यो नगरिकन मैले अघि नै भने नि इङ्ग्लिसको EIA रिपोर्ट ल्याउँछ, पुलिस लिएर जान्छ होइन ल, अनि यस्तो हुन्छ के भन्छ हामीले गरेपछि हुन्छ भन्ने टाइपको कुरा चाहिँ गर्दाखेरि आदिवासी जनजातिहरूको मानव अधिकार चाहिँ हनन भएको छ।
यी जम्मै कुराहरूको लागि फेरि म एकपटक हामी फर्किँदाखेरि हामीले चाहिने कला संस्कार संस्कृति प्रकृति भाषा नै रहेछ। अब गण्डकी प्रदेशमा त्यो विधेयकको काम भइरहेको छ, अब प्राथमिकता रूपमा सुरुमा यो गुरुङ र मगर भाषालाई कामकाजीको भाषामा लैजाने भन्ने अब कुरा चलिरहेको बेला तपाईँहरू चुपचाप हुनुहुन्छ कि अझै बढी एडभोकेसी गरिरहनु भएको छ? अब काठमाडौँमा त लागू भइसकेको छ, सुरु भइसक्यो,
बागमतीले पारित गर्यो, बागमतीले पारित गर्यो र बागमतीमा नेवार भाषाको त धेरै ठाउँमा बोर्डहरू पनि भइसकेको छ, लेखिसकेका छ,
आइसकेका
छ। गण्डकी प्रदेशमा पनि यो कुरा उठेको छ, गण्डकी प्रदेश सरकारलाई म धन्यवाद दिन चाहन्छु। तर कुरा के हो भन्दाखेरि गण्डकी प्रदेश सरकारले अहिले यहाँ बाहुल्य त अब गण्डकी प्रदेशभित्र बाहुल्य त रहेको गुरुङ र मगर भाषालाई चाहिँ कामकाजी भाषाको रूपमा ल्याउनुपर्छ भन्ने हिसाबले विधेयक तयार भएको छ। र त्यो विधेयकमा विभिन्न गण्डकी प्रदेशको विभिन्न ठाउँमा गएर अन्तर्क्रियाहरू पनि कार्यक्रममा भएको छ, त्यो चाहिँ सकारात्मक पाठ हो, त्यसलाई एकदमै हामीले अप्रिसिएट गर्नुपर्छ।
समुदाय निकटमा गएको छ, समुदायले हाम्रो लागि यो सम्बोधन गर्दैछ है भन्ने कुरा उनीहरूले बुझ्न थाले।
यो चाहिँ सरकारले जति गरेको छ त्यो सकारात्मक छ, तर जति गर्नुपर्ने थियो त्यो चाहिँ भएको छैन भन्छु अझै पनि। जस्तो मैले यो किन भनिरहेको छु भन्दाखेरि चाहिँ सरकारले लमजुङमा गर्यो, कास्कीमा गर्यो, स्याङ्जामा गर्यो, जहाँ जहाँ गुरुङहरूको बाहुल्य त छ अथवा जहाँ जहाँ मगरहरूको बाहुल्य त छ त्यो ठाउँमा कार्यक्रम गरेको छ, त्यो सरकारले गरेको प्रयासलाई हामीले सल्युट गर्नै पर्छ, राम्रै हो। तर फेरि भनिराख्दाखेरि के हो भन्दाखेरि अझै जति व्यापक त सरकारले गर्न सक्थ्यो त्यो चाहिँ नगरेको हो कि, अथवा जस्तो गुरुङहरूको अथवा तमुहरूको बारेमा जुन संस्था एक्टिभली यहाँ काम गरिरहेको छ त्यो संस्थाहरूसँग अलिकति समन्वय हुन नसकेको हो कि भन्ने पनि कता कता देखिन्छ। यद्यपि कास्कीको कार्यक्रममा चाहिँ त्यो सङ्घ संस्थाको पनि सहभागिता रहेको थियो, अब सहभागिता भइसकेपछि होइन हामीलाई बोलाएन भन्ने कुरा चाहिँ रहँदैन। पटक पटक हामीले तमदीबाटै पनि हामीले उहाँहरूलाई ज्ञापन पत्र बुझायौँ यो भाषाको कुरामा यस्तो हुनुपर्छ है भन्ने कुरामा, त्यो चाहिँ गरिसकेको छ। यद्यपि अहिलेको हिउँदै अधिवेशनमा सायद त्यो विधेयक पास हुन्छ होला, पेश गर्नुहुन्छ होला। पास भएर आयो भने त्यस पछाडि लिपिको कुरा होला के होला, त्यस पछाडि लेटर हेडमा आउने कुरा त आउँछ नै, त्यसमा दिविधै रहेन। तर गण्डकी प्रदेश सरकारले अहिले यो गरेको चाहिँ असाध्यै सकारात्मक छ। संविधानले प्रदान गरेको अधिकार र अहिलेको प्रदेशलाई पनि त्यो अधिकार छ। प्रदेशभित्र बाहुल्यता भएका जाति जनजातिहरूको भाषामा चाहिँ सरकारी कामकाजको भाषा गर्न पाउने भन्ने पनि भएको कारणले अहिले गुरुङ र मगरलाई राखिएको हो। यद्यपि यहाँनिर फेरि अरू जातिको भाषालाई के गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ। यो सुरुवात हो, स्टार्टिङमा दुईवटा गुरुङ र भाषाको गरिसकेपछि पछि अन्य भाषामा पनि हुनसक्छ, त्यो चाहिँ राम्रो पक्ष हो। त्यसलाई म एकदमै सकारात्मक रूपमा लिएको छु र भोलि ऐन बनेर विधेयक पारित भएर ऐनको रूपमा आइसकेपछि चाहिँ त्यसलाई कार्यान्वयन गर्नलाई अझै हामीले धेरै होमवर्कहरू गर्नुपर्नेछ। लिपिको कुरामा हामी यकिन गर्नुपर्ने हुन्छ होइन, केमा पढाउने, कुन लिपिमा पढाउने, अथवा कुन चाहिँ अझै हाम्रो लागि, हाम्रो समुदायको लागि अझै राम्रो हुनसक्छ भनेर भाषा विज्ञहरूसँग बसेर फेरि छलफल गर्नुपर्ने अवस्था छ। सरकारले पनि त्यो पहल गर्छ र समुदायले पनि पहल गर्छ, त्यो गर्यो भने सम्भवतः यो पक्कै पनि गण्डकी प्रदेशमा लागू हुन्छ र यसले पछिल्लो समय अब जस्तो अहिले यो कार्यकाल अर्को कार्यकालमा यसले आफ्नै भाषामा होइन लैजान सक्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ।
म अलिकति यो आदिवासी महिला अधिकारका कुराहरूलाई जोडिरहँदाखेरि हाम्रो अधिकार सँगसँगै हाम्रो रैथाने नीति नियमहरू पनि छन् नि होइन, आफ्नै प्रचलनहरू छन् नि, त्यो आफ्नै प्रचलन र आफ्नै आफ्नो समुदायको कानुन भनौँ न, हामीले मान्दै आएको त्यो कानुनलाई हाम्रो बनिरहेका सरकारी कानुनहरूले कतिको धकेल धकेल पार्छन्?
यो हो, हामी प्रथाजनित कानुनमा अहिले पनि विश्वास गर्छौँ। परम्परादेखि चल्दै आएको नीति कानुन, जति बेला लिखित रूपमा संविधान थिएन अथवा लिखित रूपमा कानुन थिएन, त्यति बेलादेखि हाम्रो परापूर्व हाम्रो बाबा बाजेहरूले चलाउँदै आएको कानुन चाहिँ अहिले कानुनको एउटा सोर्स पनि हो। त्यो कानुन निर्माण गर्दै गर्दाखेरि प्रथाजनित कानुनलाई पनि एउटा सोर्सको रूपमा लिएको छ। त्यसैले अहिले हाम्रो समुदायमा तपाईँ अरू कानुन अरूभन्दा धेरै फरक पाउँछ उहाँले होइन, जस्तो तर त्यसले राज्यको कानुनले पनि त्यसलाई कता कता हस्ताक्षेप हो कि अथवा के सकारात्मक कुरा पनि हो। फेरि जस्तो एउटा मात्रै उदाहरण दिन्छु मैले, गुरुङहरूको विवाह भइसकेपछि मानिलिउँ कुरा मिलेन, कुरा मिलेन भने हाम्रो संस्कार चाहिँ मुखिया प्रथा हो होइन, अहिले मनाङ मुस्ताङमा अहिले पनि होइन मुखिया प्रथा छ, हाम्रोमा पनि मेरो बाबा मुखिया हो, मलाई अहिले पनि त्यो छाप छ, अनि त्यहाँ के भयो भने चाहिँ मुखियाले गरेको निर्णय चाहिँ मान्नुपर्छ भन्ने थियो,
गाउँको न्यायिक निकाय
त्यो हुन्थ्यो होइन। अनि कसैको कुरा मिलेन भने मुखियाको एउटा त्यो आँगनमा जम्मा हुने र दुवै पक्षको कुरा राखिसकेपछि मुखियाले एउटा डिसिजन गर्ने र त्यो डिसिजन चाहिँ मान्ने, त्यो चाहिँ कानुन हो। जति बेला संविधान थिएन लिखित रूपमा, जति बेला कानुन थिएन होइन, त्यो बेलामा पनि त्यसले काम गरेको हो र त्यति बेला को न्यायमा पनि हामीले सानोले ठुलोलाई सम्मान गर्नुपर्छ, ठुलोले सानोलाई माया गर्नुपर्छ भन्ने कुरा त्यो प्राकृतिक नियम पनि हो, फेरि त्यो हिसाबबाट नै आएको हो। अनि त्यति बेलादेखि हाम्रोमा के हुन्थ्यो भने जस्तो बुढाबुढीको कुरा मिलेन भने एउटा सिन्का भाँचेर फालिदिएपछि लु अब तिमी तिम्रो बाटो पहिले त्यसमा दिविधा हुँदैन थियो क्या नि। तर अहिले कानुनले के बनायो, सम्बन्ध विच्छेद गर्नका लागि चाहिँ अदालतमै गरेर गर्नुपर्छ, प्रहरीले गर्न पनि सक्दैन, न्यायिक निकायले गर्न पनि सक्दैन भनेपछि, अनि अहिले कतिपय हाम्रो बाबाहरूले यसरी कुरा मिलेन नानी के गर्ने हो, यहाँ अदालतमै गर्नुपर्छ बाबा, ए कहाँ हुन्छ अदालतमा आएर, कहाँ हामी त यहाँ आएछ खुर्काएर एउटा कागज लेखिदिएँ, हुँदैन मैले कागज लेख्नु होइन, कहाँ हुन्छ त म त्यो सर वकिल होइन, हेर्नु है त्यो बुझाउनु नसक्दा, हिजो त हामी यसो गरेर बसेका थियौँ नि त, त्यो खालको कानुनहरू चाहिँ अलिकति मेटिँदै गएको हो कि। तर फेरि एउटा सकारात्मक पाटो चाहिँ के हो भने, हिजो त्यो सिङ्का भाँचेको कुराले त अहिले त कानुनी मान्यता पाउँदैन, अथवा घरमा कागज गरेको कुराले त कानुनी मान्यता पाउँदैन, फेरि भोलि मुद्दा लड्नु पर्ने स्थिति हुनसक्छ, त्यसैले बरु अदालतमै आउनु, यसरी तपाईँहरूको सहमति गर्नु, दुई दिनमा सकिन्छ भनेर गर्छौँ। त्यो एउटा उदाहरण मैले त्यहाँ दिएको होइन। अब जस्तो विवाहको संस्कारको कुरा गरौँ, संस्कृति अरू संस्कार संस्कृतिको कुरामा त हामीसँग धेरै धेरै धनी हामी संस्कार संस्कृतिले धनी छौँ कि, कति बेला त्यो कानुनले चाहेर पनि त्यसलाई रोक्न सक्दैन,
संस्कृतिका पनि त आफ्नै नियम
छन् नि होइन। त्यसैले अहिले कानुन सँगसँगै फेरि कानुन, मैले अघि नै भने कानुनको ज्ञान त क्षम्य हुँदैन भनेर, हाम्रो संस्कारमा यस्तो छ हामीले यसो गर्यौँ। तपाईँ भन्नुहोस् न, अहिले गण्डकी प्रदेश सरकारले अर्को रैथाने मदिराको व्यवस्थापन गर्न पनि कानुन बनाउँदैछ होइन। हिजो हाम्रो आमाहरूले, हाम्रो त तपाईँको पितृलाई चढाउँदा नै पहिला रक्सी चढाउनु पर्छ क्या, पितृलाई जो मरेर जानुभयो पितृहरू हुनुहुन्छ उहाँहरूलाई फर्स्टमा चढाउने भनेको रक्सी हो, अनि सरकारले के गर्यो ए यो रक्सी खाएर त घर भाडा लियो, घरमा दिँदैन बुढाबुढीको कुटपिट भयो भनेर त्यो रक्सी बनाउने दिदी बहिनीको रक्सी गिलिनको गिलिन लर हत्याएको।
नेपालमा ब्रान्डेड रक्सी आउनुभन्दा पहिले हाम्रो दिदी बहिनी बजेहरूले बनाउनुहुन्थ्यो, त्यसले त्यो उद्यमशीलताको सिप सिकाएको पनि थियो होला।
थियो नि, त्यही भनेको मैले, त्यो भनौँ न त्यति बेला मेरो आमालाई अहिले पनि रक्सी पार्ने मर्चा कसरी बनाउने हो भने नि मलाई थाहा छैन, मेरो आमाले पुरै जङ्गलबाट जडीबुटी ल्याएर बनाउने हो भन्दा त त्यो त असाध्य अर्ग्यानिक हो नि त, त्यो त औषधि पनि हो, धेरै खायो भने त भात खाए पनि त मातिन्छ,
गुणस्तरमा
त्यो चाहिँ हो। र पछिल्लो समय रक्सीको नाममा जुन अब तपाईँ भनौँ न त्यो ब्रान्डेड रक्सीको नाममा बाहिरबाट भित्रकोलाई त्यो कसरी बनाएको छ भन्ने कुरा त हेरिया छ र सरकारले, उहाँबाट लिएर आयो ल मानिलियो ट्यागै बनाएर लिएर आयो, तर त्यसले हेल्थलाई के असर गर्छ, त्यसको बनाउने ठाउँ कस्तो छ, नेपालमै पो देखियो र त्यहाँ मोजा हाल्दो रहेछ त्यहाँ कुनै के हाल्दो रहेछ भन्ने कुरा देखियो र अनि तर त्यो देखिँदैमा सबैले त्यसै गर्छन् होइन नि त, मेरो आमाले त अर्ग्यानिक मर्च बनाएर बनाउनुहुन्थ्यो नि त, कोदोलाई पकाएर बनाउनुहुन्थ्यो नि त, भनेपछि त त्यो कुरालाई त हामीले संरक्षण गर्नुपर्छ भनेर अहिले गण्डकी प्रदेश सरकारले त्यो पनि विधेयक तयार गर्दैछ। भनेको कुरा के हो भने गण्डकी प्रदेश सरकारले अहिले पछिल्लो समय अरू अरू प्रदेशहरू भन्दा अलिक फरक तरिकाले आफू लगाएर
प्रवर्धन
गरौँ, बरु त्यसको मापन गरौँ कति गर्ने, अहिले गाँजा खेतीको बारेमा पनि अहिले विधेयक बनाउँदैछ गण्डकी प्रदेश
सरकारले, अहिले काम गर्दैछ गाँजाका वस्तुहरू त उहिलेदेखि बनिरहेछन्, नेपाली कागज बनिरहेको छ, धागो बनिरहेको
छ,
डिपार्टमेन्टल स्टोरहरू बनाएछ,
त्यसको सही उपयोग चाहिँ नगर्ने तर त्यसले बिगार्ने कुरा नेगेटिभ कुरालाई मात्रै हामीले लिएर अगाडि बढ्यौँ, त्यसैले पनि विकास हुन नसक्यो भन्ने कुरामा त्योले कसलाई बढी असर पर्यो भन्दा हाम्रो समुदायलाई असर पर्यो
क्या।
अनि मैले अस्ति भने त्यो रैथाने मदिराकै कुरामा मैले भने मैले मेरो आमाले मलाई रातभरि रक्सी बारेर त्यो रक्सी बेचेकै पैसाले म पढेर यो ठाउँमा आएको हो। आज पनि मेरो आमासँग सोध्नुहोस् तपाईँको यहाँ कसरी बनाउने किताबमा पढाउने ज्ञान भन्दा मेरो आमासँग एडभान्स ज्ञान छ, जसले हिजोको सम्म हिजोको व्यक्तिहरूलाई स्वास्थ्यमा असर गरेन के, मेरो आमाले त जडीबुटी बनाएर ल्याउने हो नि त, पुरै गाउँ जङ्गलको जडीबुटी बनाएर मर्चा बनाएर पार्ने हो नि त रक्सी त होइन, भनेपछि त्यो कुरालाई चाहिँ हामीले किन सम्मान नगर्ने, त्यो त्यो बेलाको सिप यो प्रथाजनित कानुन त्यहाँ पनि जोडिन्छ क्या, प्रथाजनित कुरा परम्परादेखि आएको कुरा चाहिँ त्यहाँ पनि जोडिन्छ भने त्यति बेलाको त्यो स्किल त्यो नलेज त अहिले त नेपाल यहाँको सरकारले त त्यसलाई त एकदमै ठुलो एउटा ज्ञानको भण्डारको रूपमा लिनुपर्छ। त्यसरी गऱ्यो भने यो चाहिँ के हो भने धेरै खायो भने त जे खायो भने धेरै खायो भने लाग्ने नै हो, तपाईँ रुगाको औषधि भनौँ न एक बिर्को खानुपर्ने दुई बिर्को खायो भने झम्म हुने त हो नि, यो खालको कुराहरू त्यसको सकारात्मक र नकारात्मक पाटो चाहिँ हुन्छ।
प्रथाजनित कानुनहरूलाई अथवा ती नीति नियमहरूलाई पनि सम्मान गर भन्ने
त्यो अबको कानुन बनाउँदाखेरि त्यो कुरालाई पनि सम्मान गरेर लिएर आयो भने चाहिँ त्यो कानुनको टिकाउ हुन्छ क्या नि, नत्र यहाँ रक्सी खाएर घर बिग्रे भन्ने नाममा त्यो भत्काइदिएर बगाइदिएर होइन त्यसो गरेर त विकास भएन नि त, त्यसैले त्यो कुरा चाहिँ अहिले गण्डकी प्रदेश सरकारले अझै राम्रो गरेको छ। म गण्डकी प्रदेश सरकारले अहिले पछिल्लो गरेको भाषाको कुरा गाँजाको खेतीको कुरा र अहिले जुन रैथाने मदिराको कुरा गर्नुभएको छ त्योप्रति चाहिँ सम्मान छ, यद्यपि त्यसलाई ऐन बनाएर कार्यान्वयन गर्न धेरै चुनौतीहरू छन्। त्यो चुनौती किन हुन्छ भन्दाखेरि त्यहाँको त्यो हिजोको प्रथाजनित कुराहरूलाई राख्न नसक्दा नमिलाउँदा फेरि चुनौती हुनसक्छ क्या नि, त्यसले त्यसले मिलाएर जानुपर्छ भन्ने चाहिँ हो।
यो अब सहभागिताको अधिकार समानताको अधिकार र समताको अधिकार अहिले नजिक भएको छ कि टाढै छ?
मेरो अनुभवमा चाहिँ समता भनेको चाहिँ समानता नहुँदासम्मका लागि राखिएको अवस्था हो, व्यवस्था हो, त्यसैले जति बेलासम्म समानताको अनुभूति गरिन्छ हुन्छ त्यति बेला समता चाहिँदैन, इक्विटी र इक्वालिटी फरक हो। त्यसैले हामी के चाहन्छौँ भने जति बेलासम्म अन्य समुदायसँग आदिवासी जनजातिको समानता हुँदैन त्यति बेलासम्म इक्विटी चाहिन्छ, त्यति बेलासम्म समता चाहिन्छ, र समता त्यो बेलासम्म भइसकेपछि जब हामीहरूसँग तपाईँ अहिले भनौँ न हरेक ठाउँमा जाँदाखेरि एकजना आदिवासीको मान्छे आयो भने नौलो भएर मान्नुपर्ने कारण के होइन, जस्तो मैले भनौँ न म कुनै ठाउँमा पढाउन गएँ अथवा केही गएँ भने आमै यो समुदायको मान्छे पनि यहाँ यो मान्छे पक्कै नेपालको एकदम धनाढ्य मान्छेको छोरी हुनुपर्छ वा एकदमै मन्त्रीहरू पहिला पहिलाको सांसदहरूको छोरी हुनुपर्छ होला भनेर अनुमान गर्नुपर्ने कारण होइन होइन नि। त्यसैले जति बेलासम्म हामी इक्वल्ली दुवैतर्फबाट अथवा गैर आदिवासी र आदिवासीहरूको समानताको महिलाहरूको बेसिकली महिलाहरूको समानताको अनुभूति गर्छौँ त्यति बेला नहुँदासम्म समता चाहिन्छ, समानता भइसकेपछि त हामीलाई पनि समानता चाहिँदैन, र अहिले समानताको खोजी मैले मेरो लागि गरे होइन मेरो समुदाय लागि गरे हो, त्यति कुरा पनि बुझ्नुपर्छ के, मैले अहिले समानता किन चाहिन्छ भनिरहेछ भने ए तिमीले आफैले मात्रै त्यो समुदायबाट बेनिफिट पाउनलाई हो त होइन नि, म त अरू समुदायसँग कम्पिटिसन गर्न सक्छु क्या, तर मैले त्यसो भनेर म बोल्दिनँ भने मेरो समुदायको कुरा कसले बोल्छ जसले त्यो कुरो बुझेकै छैन. म यो लेभलमा आएको छु र समता र समानता बुझेको छु र न मानव अधिकार बुझेको छु र न मैले अलिअलि कुरा भनेको छु भने मैले नभनिदिए कसले बोल्छ भन्ने चाहिँ हो क्या. त्यसैले हामी अरू समुदायसँग प्रतिस्पर्धा गर्नका लागि हामी आफैले पनि एक्सर्साइज गर्नुपर्छ, आफैले पनि मेहनत चाहिँ गर्नैपर्छ. तर राज्यले गरेको यो विभेद जन्य कुनै कानुन भयो अथवा कुनै ठाउँमा त्यस्तो भयो भने त्यसको ठाउँमा आवाज पनि उठाउनुपर्छ, त्यति हो.
हाम्रो हजुर हाम्रो खानपान रहनसहनमा त्यति धेरै परिवर्तन आएको छैन होला नि, होइन? हामीले लगाउने कुराहरू, हामीले उत्पादन गर्ने कुराहरू
अहिले त छ. अहिले जस्तो हामी खानपानको कुरामा हामीले हाम्रो संस्कार बिर्सेका छैनौँ. मैले अघि नै पनि भने पितृहरूले चढाउँदा हामी अहिले पनि रक्सीबाटै सुरुवात गर्छौँ, होइन? हाम्रो संस्कार संस्कृति मेटिएको छैन. हामीले विभिन्न सङ्घ संस्था जस्तो तम्बुदी छ, पेलु सङ्घ छ, तम्बु दर्ग सदन छ, उनीहरूले यहीँ बसेर मगर समाज छ, के भन्छ छन्त्याल समाज छ, हेल्मो समाज छ, होइन? सबैले आफ्नो समाज मार्फत त्यसलाई बचाइराखेको छ. त्यो उनीहरूको एकदमै राम्रो संस्कार हो, होइन? बचाइराखेको छ. यद्यपि खानपानको कुरा गर्दाखेरि चाहिँ हिजो हामी गाउँमै जसरी गाउँकै हावापानीमा हुर्कन्थ्यौँ, गाउँमै त्यो होइन चिसो हावा पानी मूलको पानी खाएर हुर्कन्थ्यौँ, त्यो चाहिँ अहिले अब शिक्षाका कारणले वा स्वास्थ्यका कारणले वा सुविधाका कारणले बजार झरिसकेपछि त्यो चाहिँ प्राप्त गरेका छैनौँ होला. तर संस्कार संस्कृति बिर्सेका छैनौँ, संस्कार संस्कृति बचाउनुपर्छ भन्ने अभियानमा छौँ. र भाषाको कुराले गर्दाखेरि अहिले बरु हाम्रोसम्म जेनेरेसनकोले भाषा बोल्छ, अब कसले बोल्दैन भन्ने कुरामा हामी चिन्तित छौँ. र उनीहरूलाई त्यसैले पनि अहिले मगर भाषा र गुरुङ भाषालाई यसो गऱ्यौँ भने, स्कुलदेखि पढायो भने अथवा कामकाजी भाषै बनायो भने त त्यो त भाषा बच्छ नि त. त्यो अभियानमा पनि छौँ. त्यसैले यो सबै हिजो जे थियो त्योभन्दा त अहिले धेरै बिर्सिएको हो कि अथवा धेरै मेटिन लागेको हो कि भन्ने पनि छ. तर कहीँ न कहीँ कुनै न कुनै तवरबाट त्यसलाई जोगाउनको लागि समुदाय पनि लागेकै छ, समुदायको पनि सकारात्मक भूमिका छ. अहिलेको बच्चाहरू त झन् यहाँबाट विदेश गएपछि अङ्ग्रेजी बोल्ने होला, आफ्नो भाषा त झन् बिर्सन्छन्, तर घरमा सानोमा बोलेको बच्चाहरूले बिर्सँदैन के. त्यो चाहिँ हो, त्यो बनाउन सक्यौँ भने पनि हामीले ठुलो भाषालाई संरक्षण गर्न सक्छौँ भन्ने लाग्छ.
हामीले कुराकानी गर्दाखेरि संस्कृति, प्रकृति र मानव बीचको साइनोको खोजी गऱ्यौँ नि, होइन? यस्तो लाग्छ.
असाध्य असाध्य, यो भित्रै बस्यौँ हामी, किनभने प्रकृतिसँग हाम्रो साइनो छ, मानवताभित्र हाम्रो साइनो छ, संस्कृतिभित्र हाम्रो साइनो छ. यो तिनटै भएनौँ भने हामी मानव हुँदैनौँ होला सायद. त्यसैले यो साइनोभित्र बसिरहँदाखेरि चाहिँ राज्यको दायित्वको कुरा पनि गऱ्यौँ, समुदायको दायित्वको कुरा पनि गऱ्यौँ, हामी आफै यहीँभित्र रहन्छौँ भन्ने कुरालाई पनि हामीले स्वीकार गऱ्यौँ. यो चाहिँ असाध्यै राम्रो रह्यो.
हस्, कार्यक्रममा समय दिनुभयो, कुराकानी गरिदिनु भयो, निकै व्यस्त पनि हुनुहुन्छ. धेरै धेरै धन्यवाद छ यहाँलाई.
धन्यवाद यहाँलाई, यहाँ लगायत अन्नपूर्ण एफएम परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. मैले हिजो जे भोगेर आएँ भोलिको नानीहरूले त्यो दिन देख्न नपरोस्, हामी समानताको अनुभूति गर्न सकौँ. मान्छे भएर एउटा मान्छेले अर्को मान्छेलाई भाषाका कारणले, उसको लिङ्गका कारणले, थरका कारणले वा उसको अनुहारका बनावटका कारणले हेपिने चेपिने वातावरण चाहिँ बन्नु हुँदैन. सबैले मानव अधिकारको विभेद रहित हिसाबले अनुभूति गर्न पाउनुपर्छ. यो अभियानमा हामी छौँ. त्यसैले सिङ्गो आदिवासी जनजातिको उत्थानका लागि राज्यले गर्ने सकारात्मक पहलका कुरालाई हामीले सकारात्मक रूपमा उहाँहरूलाई सम्मान गरौँ र समुदाय आफैले पनि आफ्नो अधिकारका लागि राज्यसँग समन्वय गर्ने कुरामा, समुदायको तर्फबाट गर्नुपर्ने पहलको कुरामा पनि सुतेर बस्नु हुँदैन, उठेरै उहाँहरूसँग समन्वय गर्नुपर्छ. त्यसरी गयौँ भने मलाई लाग्छ समुदायको हित हुनसक्छ, राज्यको पनि विकास हुनसक्छ. धन्यवाद.
उहाँ हुनुहुन्थ्यो अधिवक्ता अधिकार कर्मी जुना गुरुङज्यू, हामीसँग कुराकानी गर्दै. अर्को श्रृङ्खलामा आज फेरि भेट्छु. नमस्कार.
यो कुराकानीसँगै प्राविधिक मित्र अरविन्द विक्रम राणाले समय सकिएको जनाउ गर्नुभएको छ. अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ. कार्यक्रम कस्तो लाग्यो? कृपया आफ्नो सल्लाह र सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला. कार्यक्रमका लागि समय दिनुहुने अधिवक्ता अधिकारकर्मी जुनाकुमारी गुरुङलाई धेरै धेरै धन्यवाद. म अर्जु विष्ट सल्यानी बिदा हुन्छु. नमस्कार. कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो. यसमा ऐसियाईको आर्थिक सहयोग, निफिन र वाईएईको सहकार्य रहेको छ.